यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कक्षा 11 को पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरूद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोली 2 विकेटले विजयी।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज भोलि र पर्सी कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अंगको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरूद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
वहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मीडिया क्षेत्रलाई स्वच्छ जवाबदेही गौरव गर्न सकिने क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले नेपालको दुर्गम र बढ़ी व्यावसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढ़ाउन बजेट तथा कार्यक्रम सहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस्तै सांसदहरूले उठाएका विषयमा जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्रै नभई स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। वहाँले वैदेशिक रोजगारीका नाममा हुने शोषण, ठगी र अनियमितताप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पार्नुभयो। श्रम मन्त्री यादवले भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने नीति रहेको समेत सदनमा जानकारी गराउनुभयो। यसअघि आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी दिनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। उहाँले देशको सीमाना, सहकारीको रकम फिर्ता, सुकुम्बासीको व्यवस्थापन लगायतका विषयमा आम जनताले उठाइरहेका विषयमा आफूहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्नु परेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकुम्बासी र घरबार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड़ दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले तीनै तहका सरकारको सहकार्यबाट बाढ़ी पीड़ित जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढ़ाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढ़ाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषि योग्य भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढ़ाउनु पर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले पिछड़िएका समुदाय, जेनजी, घाइते र शहीदका परिवारलाई लक्षित गरी सिप विकास तालिम र युवा वर्गहरूका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन थप बजेट आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गतेबाट गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गतेबाट गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईहरूलाई आज पत्राचार गरी जानकारी गराएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच 5 बुधे सहमति भएको छ। बाँकेको नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट खटाएको विशेष टोलीसँग भएको सहमतिपछि अधिकार कर्मी रूबी खानले अनशन अन्त्य गर्नुभएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने, कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने लगायत रहेका छन्। पाल्पा जिल्लामा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्लाका रूपमा पाल्पा जिल्ला घोषणा भएको छ। सरकारले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुरक्षित मातृत्व तथा संस्थागत प्रसूति कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गतका सबै मापदण्ड पूरा गरी पाल्पा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाका 10 स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमै पहिलो पटक पूर्ण संस्थागत प्रसूतियुक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सृजना विष्टले गर्भ जाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ।
हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौ, प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिन, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई स्वास्थ्य संस्थामा पठाउँछौ।
पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला वडाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। कैनालेबी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन राणा,
सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछ, फेरि यो ठिक छ कि छैन यकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
बगनासकली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। बगनासकली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर साहुले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मध्य प्रदेशमा नेपाली कंग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा आज आयोजित मध्य प्रदेश स्तरीय भेलात एवं जरा अभियान कार्यक्रममा सभापति थापाले कंग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ़न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले मध्यका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमीन अतिक्रमणमा परेको र अतिक्रमण भएको वन क्षेत्रको जमीन खाली गर्ने प्रक्रिया शुरू गरिएको बताउनुभयो। हाल नेपालमा 45% भूभागमा वनले ढाकेको भए पनि मध्य प्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रले ढाकेको छ। अन्य प्रदेशको तुलनामा मध्य प्रदेशमा बाल बालिकाहरू बढ़ी कुपोषित हुनुका साथै महिलाहरूमा रक्त अल्पताको समस्या बढ़न थालेको छ। मध्य प्रदेश खाद्यान्नको भण्डार भए पनि जनचेतनाको अभाव तथा खाना खाने तरिका र पौष्टिक आहारमा ध्यान नदिँदा कुपोषण र रक्त अल्पताको समस्या बढ़न थालेको जनस्वास्थ्यविदहरूले बताएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मधेस प्रदेशमा 29% 5 वर्ष मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा:
मधेस प्रदेशलाई कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरीब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जडको रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र:
मधेस प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ। त्यसलाई अब मिनिमाइज गर्ने
प्रणाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मधेस प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह:
हामीले मधेस प्रदेश भरि खाना प्रतिको शिक्षा हरेक बार खाना चार र हरेक चार खानामा पनि चार प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचनसम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौं भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौं भने मात्र यो भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
मधेस प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खाना भन्दा बढी पकेटको खानेकुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खानामा भएका हानिकारक अभ्यासहरू छोड्दै परम्परागत खानेकुरामा जोड दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
चालू आर्थिक वर्षमा चितवन जिल्लामा 13 जना औलो रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका 3093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका रहेका छन्। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। गाउँघर र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पूर्ने, सुद्धा झूलभित्र सुत्ने जस्ता कार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रूस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत दिनुभएको हो। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रूस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढ़ी निर्भर बन्दै गएको छ। यसैबीच इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्य पूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ। मध्य पूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढ़ाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढ़ाएको संयुक्त राष्ट्र संघले जनाएको छ। सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्य वर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गारस्थ उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपण भन्दा 0.2% बिन्दुले कम हो। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डडेलोका कारण 70,000 भन्दा बढ़ी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ। लस एन्जलसबाट करिब 30 माइल अर्थात 48 किलोमिटर उत्तर पश्चिममा रहेको सिसी भ्याली वरिपरिका पहाड़ी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्याण्डी फायर फैलिएको छ। सुक्खा झाड़ी क्षेत्रमा शुरू भएको आगलागी विस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालू आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसत भन्दा राम्रो हुने देखिएको छ। चालू आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै गण्डकीको 5.01% हुनेछ। अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धि दर मध्य प्रदेशको हुने कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिम प्रदेशको 3.28% आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धि दर अंक गत आर्थिक वर्षको तुलनामा सुधार भएको देखिएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ्दै गएको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ। साबिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको उल्लेख छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको उल्लेख छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21 अर्ब 40 करोड़ रहेकोमा 2081-82 69 अर्ब रूपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकै, कोदो, फापर गरी कुल 69.92 करोड़ 60 लाख रूपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि चर्चामा रहेको सो आयोजना अहिले ठोस कार्यनीतिको अभावमा सञ्चालन अघि बढ़न सकेको छैन। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ 3 गते महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2.17 अर्ब अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 पेट्रोलियम अन्वेषणको काम अघि बढ़ाएको थियो। अघिल्ला 2 दिन घटेको नेपाल शेयर बजारको परिसूचक बुधबार भने 30.08 अंकले बढ़ेको छ। परिसूचक बढेसँगै यस दिन 2754 अंकमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार 3.08 अर्ब कारोबार भएको बजारमा बुधबार 3.82 अर्ब कारोबार भएको छ। बुधबार 21 कम्पनीहरूको मूल्य घट्यो भने 248 कारोबार मूल्य बढेको छ।
अब खेल समाचार अझै बमबाट।
नेपाली महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा बुधबार संघर्षपूर्ण जित निकालेको छ। मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पूरा गरे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 67 रन मात्र बनाउन सक्यो। जितसँगै 2 खेलको टी20 सिरिजमा नेपालले 1-0 अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ। एसियन खेलकुद छनौट खेल्न नेपाली टोली मलेसिया पुगेको हो। छनौट शनिबार शुरू हुनेछ। नेपाली स्टार क्रिकेटरहरू सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दिपेन्द्रको वरियतामा सुधार भएको हो। आईसीसीले जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले 6 स्थान सुधार गर्दै 37 स्थानमा उक्लिएका हुन्। त्यस्तै बलिङतर्फ नै ललित राजवंशी 16 स्थान सुधार गर्दै 54 तथा दिपेन्द्र 89 स्थानमा छन्। अलराउण्डर तर्फ भने दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 स्थानमा छन्। अलराउण्डर तर्फ नै गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा छन्। ओडीआई वरियतामा नेपाल भने 17 स्थानमा यथावत छ। आईसीसी क्रिकेट विश्वकप लिग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि कीर्तिपुर त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कोल्यान्ड 32 खेलमा 38 अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लिग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कोल्यान्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग टू तालिकामा नेपाल 27 खेलमा 22 अङ्कसहित पाँचौं स्थानमा छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4, न्यूनतम 20.6, वर्षा फाटफुट। पोखराको अधिकतम 28.7, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 12.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4, वर्षा फाटफुट। र दिपायलको अधिकतम तापक्रम 40.4, न्यूनतम 23.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कक्षा 11 को पठन पाठन अषाढ़ 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोली 2 विकेटले विजयी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।